सुप्रभात, यो सीआईएन को साझा खबर हो। उषा तामाङसँगै राजन रुचालको तपाईलाई स्वागत छ।
सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com र मोबाइल एप सीआईएनबाट पनि सुन्न सकिन्छ।
आज 2081 साल वैशाख 15 गते शनिबार, अप्रिल 27 तारिक सन् 2024 नेपाल सम्मत 1144 वैशाख कृष्ण पक्षको तृतीया तिथि।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा आज मतदान हुँदै ढुक्क भएर चुनावमा सहभागी हुन मतदातालाई निर्वाचन आयोगको आग्रह। नियन्त्रण बाहिर आगलागी र डडेलो, पछिल्लो 14 दिनमा 10 जनाको मृत्यु।
नेपालमा औलो नियन्त्रण प्रयासको 100 वर्ष, पछिल्ला दिनहरूमा 95% भन्दा बढी संक्रमण आयातित। सुर्तीजन्य पदार्थको कर 58% बनाउने तयारी। यार्सा गुम्बा संकलनका लागि जुम्लाका युवा पाटनतिर।
तत्काल जहाज किन्ने निर्णयबाट सरकार पछि हट्यो। बुद्ध चित्तको व्यापारमा अस्वस्थ प्रतिस्पर्धाले हिंसा बढाउँदै धरौटीमा रहेका रिहा भएका दिपेश पुन सीआईबीको निगरानीमा।
विश्वमय प्लास्टिक प्रदूषणको कारण मध्ये कोका कोला पहिलो नम्बरमा। पशुपालनमा जलवायु परिवर्तनको प्रभावलाई कम गर्न मंगोलियामा कार्यक्रम शुरू। भारतको मिजोरममा अफ्रिकी स्वाइन फिभरको प्रकोप बढ्दै।
र T20 श्रृङ्खला अन्तर्गत नेपालले आज पहिलो खेलमा वेस्टइन्डिज एसँग खेल्ने। आइपिएल क्रिकेटमा कोलकातामाथि पन्जाबको जित। आज 2 खेल हुँदै।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
साझा खबरको सबैभन्दा सुरुमा इलाम र बझाङमा हुन लागेको निर्वाचन सम्बन्धी प्रसंग।
निर्वाचन आयोगले इलाम र बझाङमा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। इलाम निर्वाचन क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य र बझाङ कमा प्रदेशसभा सदस्य चयनका लागि शनिबार आज मतदान हुँदैछ। आयोगका अनुसार दुवै निर्वाचन क्षेत्रमा तोकिएका मतदान केन्द्रमा बिहान 7 साँझ 5 बजेसम्म मतदान हुनेछ। आयोगका सहायक प्रवक्ता एवं उपसचिव रामदत्त पाण्डेयले शुक्रबार इलाम र बझाङमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा मतदाताको पहिचान खुल्ने जुनसुकै परिचय पत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन भइसकेको उहाँले बताउनुभयो। आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा 7 कर्मचारी रहने प्रबन्ध मिलाइएको छ। 7 कर्मचारी रहने प्रबन्ध इलाम 2 149 र बझाङमा 93 मतदान केन्द्र तोकिएका छन्। इलाममा 1043 र बझाङमा 651 कर्मचारी जनशक्ति परिचालन गरिएका छन्। त्यस्तै सुरक्षाकर्मी इलाम 2 र बझाङ कमा गरी 2387 प्रहरी परिचालन गरिएको छ। इलाम 2 115889 र बझाङ कमा 61748 मतदाता छन्। इलाम 2 12 राजनीतिक दलका 12 र स्वतन्त्र 7 गरी 19 उम्मेद्वार प्रतिस्पर्धामा छन्। बझाङ कमा 12 राजनीतिक दलबाट 12 चुनावी प्रतिस्पर्धामा छन्। आयोगले उपनिर्वाचनका दिन इलाम 2 र बझाङ कमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ।
वैशाख लागे यता देशभर आगलागी र डडेलो भयावह बनेको छ। गत वर्षको तुलनामा क्षति पनि दोब्बरले बढेको छ। शुक्रबार हिजो मात्रै देशका दर्जनौं ठाउँमा आगलागी भएको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क हेर्दा 14 वैशाखसम्म देशभरका 426 ठाउँमा आगलागी भएको छ भने 243 स्थानमा डडेलो मानव बस्तीमा पसेको छ। 14 दिनमा आगलागीमा परि 10 ज्यान गुमाएका छन्, 43 घाइते भएका छन्। 665 घरमा आगलागी हुँदा 944 परिवार प्रभावित र विस्थापित भएका छन्। 23,73,00,000 भौतिक क्षति भएको आकलन गरिएको छ। गत वर्ष यही अवधिमा 333 ठाउँमा आगलागी र डडेलो लाग्दा 5 मृत्यु भएको थियो, 22 घाइते भएका थिए। 125 घर पूर्ण र 91 घर आंशिक क्षति भएका थिए। त्यस्तै 216 घरमा आगलागी हुँदा 397 परिवार विस्थापित भएका थिए। पछिल्लो 5 वर्षमा 8,332 घरमा आगलागी भएको छ र 471 मृत्यु हुँदा झन्डै 12,00,000,000 क्षति भएको बताइएको छ। देशभरका वनजङ्गलमा अहिले पनि डडेलो लागिरहेको छ। नासाले स्याटेलाइटबाट लिएको तस्विरका आधारमा विश्लेषण गर्दा पछिल्लो 24 घण्टामा 376 ठाउँमा डडेलो लागेको छ। यो कम्तीमा 1 किलोमिटर क्षेत्रमा डडेलो लागेको तथ्याङ्क हो। नक्सा हेर्दा पश्चिम तराई र पहाड तथा मध्य नेपालको पहाड़ी क्षेत्रमा डडेलो धेरै देखिएको छ। सामुदायिक र राष्ट्रिय वन मात्र होइन संरक्षित वन निकुञ्ज आरक्षमा पनि डडेलो देखिएको छ। सबैभन्दा बढी कैलालीमा 30 ठाउँमा डडेलो लागेको छ। त्यस्तै धेरै डडेलो लागेका जिल्लामा सल्यान र सुर्खेतमा 28 ठाउँमा, बर्दियामा 25, डडेलधुरामा 24, दाङमा 23, प्युठानमा 17, डोटीमा 15 र उदयपुरमा 13 ठाउँमा डडेलो लागेको छ। बिहिबार 440 र बुधबार 463 ठाउँमा डडेलो लागेको थियो।
तत्काल जहाज किन्ने निर्णयबाट सरकार पछि हटेको छ। आवश्यक स्रोत नभएको भन्दै तत्काल जहाज खरिदको सम्भावना नरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बताउनुभयो। यसअघि सुदन किराती मन्त्री भएका बेला 3 जहाज किन्ने निर्णय भएको थियो। सोही अनुसार नेपाल वायुसेवा निगमले प्रक्रिया अघि बढाए पनि विवाद भएको थियो। सीआईएनसँग कुराकानी गर्दै मन्त्री तामाङले आवश्यक भए पनि रकम अभावमा तत्काल जहाज किन्ने कुनै सम्भावना नरहेको बताउनुभयो।
जहाज किन्ने नकिन्ने यो गौण कुरा हो। मुख्य कुरा चाहिँ नेपालमा चाहिँ जहाज भित्राउने कुरा हो। त्यो भएको कारणले हामी अधिकतम जहाज भित्राउनु पर्छ भन्ने हिसाबले चाहिँ सोचिरहेका छौँ। यद्यपि अब अघिल्लो मन्त्रीज्यूको चाहना र चाहिँ उहाँको पहल अनुसार त्यस सम्बन्धी केही निर्णय पनि भएको रहेछ। त्यसलाई पनि चाहिँ मैले चाहिँ अब अध्ययन गर्ने क्रममा छु। फेरि अब त्यसलाई चाहिँ अब हामीले जहाज किन्न पनि चाहिँ नसक्ने र आवश्यकताभन्दा बढी चाहिँ अब यो प्रोपगन्डा मात्रै भएर नि र विवादित भएर नि हो भने त्यसले पनि राम्रो गर्दैन। त्यो भएको कारणले गर्दाखेरि पहिला हाम्रो स्रोत सुनिश्चित हुनु पर्यो। यदि छैन भनेदेखि त्यो जहाज किन्नको निमित्त चाहिँ अब कसैले लगानी गर्न चाहन्छ कि चाहँदैन त्यो कुराहरू पनि चाहिँ अब हेर्नु पर्यो। त्यो भएको कारणले गर्दाखेरि मैले चाहिँ यो जहाज किन्ने र नकिन्ने भन्ने कुरालाई कम महत्त्व दिउँ, मूल रूपमा चाहिँ जहाज भित्राउने कुरामा चाहिँ हामी लागौँ भन्ने हिसाबले चाहिँ मैले सोचिरहेको छु।
जहाज भित्राउने भनेको चाहिँ कसरी त नि?
जहाज भित्राउने भनेको यस्तो खरिद नगरेर पनि भित्राउन सकिन्छ। अब चाहिँ भनौँ न हामी आफैले चाहिँ खरिद नगरिकन अरूले पनि जहाज ल्याउन सक्छन्। नेपालमा चाहिँ अब निजी र चाहिँ सार्वजनिक साझेदारीको चाहिँ अब नीतिअनुसार पनि उनीहरूले जहाज ल्याउने हिसाबले हामीले वातावरण बनाउन सक्यौँ भने त्यो पनि हुनसक्छ।
एउटा त भाडाको विकल्प पनि त हुनसक्छ होला।
त्यो पनि हुनसक्छ, एउटा भाडाको विकल्प हो, अर्को चाहिँ सार्वजनिक निजी साझेदारी अनुसार पनि चाहिँ हुनसक्छ।
तत्काल नेपाल वायुसेवा निगमको लागि चाहिँ जहाज खरिद गरिँदैन
त्यो स्तरमा त मैले सोचिरहेको छैन। तैपनि जहाज चाहिँ खरिद गर्ने कुरो मात्रैलाई हामीले प्रायोरिटी दिन अहिले जरुरी छैन भन्ने हो।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा कारागार चलान भएका दिपेश कुमार पुन शुक्रबार हिजो धरोटी बुझाएर रिहा भए लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको निगरानीमा परेका छन्। उनलाई वैशाख 7 जिल्ला अदालतले 4 लाख रुपियाँ धरोटीमा छाड्ने आदेश दिएको थियो। अनेरा सबियु क्रान्तिकारीका केन्द्रीय महासचिव समेत रहेका उनी पूर्व राष्ट्रपति नन्दकिशोर पुनका छोरा समेत हुन्। सुन प्रकरणमा पनि जोडिएका उनलाई धरोटीमा रिहा हुनासाथ सिआइबीले निगरानीमा राखेको हो। जिल्ला कारागार भैरहवाबाट छुटे लगत्तै इलाका प्रहरी कार्यालय बुटवल पुर्याइएको थियो। प्रहरी स्रोतका अनुसार उनलाई केही समय त्यहाँ राखे पनि सिआइबीको सल्लाहमै तत्कालका लागि निगरानीमा राख्ने गरी छोडिएको हो। सुन प्रकरणमा जोडिएकाले केही दिनभित्रै बयानका लागि सिआइबीले बोलाउने तयारी गरिरहेको प्रहरी अधिकारीहरूले बताएका छन्। उनी अदालतको फैसला आएकै दिन 7 धरोटीमा धरोटी बुझाएर छुट्ने तयारीमा थिए, तर तत्कालै सिआइबीले पक्राउ गर्ने सूचना पाएपछि धरोटी नबुझाई कारागार चलान भएका हुन्।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान नपाएकाले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
31 डिसेम्बर 2024 म्याद भएकाहरूले उहाँहरूले रोस्टर परिवर्तनको लागि निवेदन गर्न पाउँछन्।
सूर्तिजन्य पदार्थको कर 58% बनाउने तयारी, यार्सा गुम्बा संकलनका लागि जुम्लाका युवा पाटनतिर लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
स्यान नानी, हिजो भनेको कुरा ल्याएर आऊ है।
मैले त ल्याइन दाई, सलाई लैजान्छु भनेको घरमा आमाले झन्डै मार्नु भएन।
क्यान मार्ने हो त फेरि? सरसफाई हुन्छ, घाँस पलाउँछ भन्ने बारेमा राम्रोसँग बुझाइनौ र
के रे के रे, यो साइलोको बुद्धि के भएको? वनमा आगो लगाएपछि चराचुरुङ्गी जनावर साना बिरुवा मर्छन् र त्यहाँको आगो गाउँमा आउँछ भन्ने थाहा छैन?
नाइके ठुलियामा पात पतिङ्गर सबै जलाएपछि भुइँमा खसेको जामुन च्याउ टिपेर खान सजिलो हुन्छ भनेर हिजो गला गएको बेला सल्लाह गरे मात्रै हो के?
त्यस्तो निसल्लाह हुन्छ? आगो लगाएपछि घाँस पलाउँछ, जामुन च्याउ टिप्न सजिलो हुन्छ भन्ने हल्ला र भ्रम मात्र हो। अझ यसरी आगो लगाउनेलाई मुलुकी अपराध संहिता र अपराध दण्ड सजाय अनुसार जरिवाना र कारवाही हुन्छ।
ए हो र, ल ल, वनमा आगो लगाउनु हुन्न भन्ने बारे सबै कुरा थाहा भयो। अब
वनमा जाँदा सलाई लाइटर नलैजाऊ, चुरोट बिँडी नखाऊ, यसो भएमा वनको दिगो व्यवस्थापनमा हाम्रो पनि महत्त्वपूर्ण योगदान रहन्छ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र अकोराब सिआइएन।
तातो तरल पदार्थ जस्तै पानी, तेल, चिया, दुध, तरकारी आदि भुइँमा असावधानीका साथ छोड्दा वा गाईवस्तुका लागि पकाएको तातो खोले, कुँडो आदि भुइँमा खुला छोड्दा त्यसमा बालबालिका पर्न गई जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिटो अस्पताल पुर्याउनुपर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवनजल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बिभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा नेपालमा औलो नियन्त्रणको प्रयासको 100 वर्ष, पछिल्ला वर्षमा 95% भन्दा बढी संक्रमण आयातित, लक्ष्य हासिल कठिन, शीर्षकमा मन्जु टेलरले लेख्नु भएको खबर छ। औलो रणनीतिक योजना 2024-25 अनुसार सन् 2025 औलोमुक्त हुने नेपालको लक्ष्य छ, तर भारतसहितका देशबाट भित्रिने औलोको दर उच्च हुँदा नेपालका लागि लक्ष्य हासिल गर्न कठिन भएको छ। नेपालमा औलो नियन्त्रण प्रयासको 100 वर्ष पुगिसकेको छ। नेपालमा पछिल्ला केही वर्षमा देखिरहेको औलो संक्रमणको 95% भन्दा बढी भारत लगायतका देशबाट भित्रिने गरेको तथ्याङ्क छ। सामान्यत तराई र चुरे क्षेत्रमा बढी देखिने औलो पछिल्लो समय उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। जलवायु परिवर्तन र आयातित औलोका कारण उच्च पहाडी र हिमालमा पनि औलो देखेको हुन सक्ने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार यस वर्ष मात्रै कर्णालीमा 24 जनामा औलो पुष्टि भएको छ, जसमध्ये सुर्खेतमा 20, दैलेख 2 र कालीकोट तथा हुम्लामा 1-1 जनामा औलो देखिएको हो। पछिल्लो 8 वर्षको तथ्याङ्क अनुसार 5,969 जनामा संक्रमण देखिँदा 4,233 आयातित देखिएको पाइएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर संगीता कौशल मिश्राले आयाती दर उच्च हुँदा औलो निवारण चुनौतीपूर्ण बन्दै गएको जानकारी दिनुभएको छ। हरेक नाकामा स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल भित्रिने अवस्था बनाउन नसक्दा संक्रमण नियन्त्रणमा ल्याउन नसकिएको डाक्टर मिश्राले बताउनुभयो।
अन्नपूर्ण पोस्ट दैनिकको अर्थतन्त्र पृष्ठमा सुर्तिजन्य पदार्थको कर 58% बनाउने तयारी भनेर खबर छापिएको छ। सरकारले सुर्तिजन्य पदार्थमा लाग्ने करलाई 58% बनाउने तयारी गरेको छ। सन् 2025 सुर्तिजन्य पदार्थमा लाग्ने करलाई 58% बनाउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भएको छ। प्रधानमन्त्रीले एउटा कार्यक्रममा सुर्तिजन्य पदार्थमा लाग्ने करलाई सन् 2025 भारतको बराबर अर्थात् बिक्री मूल्यको 58% बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। तर आगामी आर्थिक वर्षको बजेटमा सुर्तिजन्य पदार्थ र वस्तुको करको दर वृद्धि गर्न नदिन सम्बन्धित उद्योगीहरूले दबावमूलक क्रियाकलाप गर्न थालेका छन्। स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालले सन् 2023 गरेको अध्ययनअनुसार सुर्तिजन्य वस्तुमा दक्षिण एसियामा निम्नअनुसार कर रहेको छ। भारतमा 58, नेपालमा 33, पाकिस्तानमा 61, बङ्गलादेशमा 73, श्रीलङ्कामा 77% कर लगाइएको छ। भुटानमा त सुर्तिजन्य वस्तु उपभोग मुक्त देशका रूपमा पहिले नै घोषित भइसकेको छ। सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन 2068 कार्यान्वयन गराउन सरकार, स्थानीय प्रशासन तथा स्थानीय निकाय असफल जस्तै भएको खबरमा भनिएको छ।
कान्तिपुर दैनिकको अर्थ वाणिज्य पृष्ठमा बुद्ध चित्त अस्वस्थ प्रतिस्पर्धाले हिंसा बढ्दै शीर्षकमा काभ्रेबाट ज्योति श्रेष्ठले लेख्नु भएको खबर छ। असार साउ नलाग्दै काभ्रेको रोसीमा बुद्ध चित्तको मालाको कारोबारको चर्चा शुरू हुन्छ, तर यसपटक भने चैत महिनामै बुद्ध चित्त मालाको चर्चा चर्कियो। कारण चैत 29 मध्यराती रोसी गाउँपालिका 5 नागबेली स्थित शेरबहादुर तामाङको घरमा रहेको बुद्ध चित्तको रुख काटियो। यो त्यही रुख थियो जसमा फलेका बुद्ध चित्र वार्षिक 90 लाखमा बेच्न शेरबहादुरले 5 वर्षका लागि व्यवसायी सत्यमान लामा र समीप त्रिपाठीसँग सम्झौता गरेर अग्रिम 50 लाख रुपियाँ बुझिसक्नु भएको थियो। बाँकी पैसा फल लागिसकेपछि दिने सम्झौता भएको थियो। काभ्रेको रोसी र तेमाल गाउँपालिकामा सयौं स्थानीयको आमदानीको मुख्य स्रोत बनिरहेको बुद्ध चित्तको कारोबार पछिल्ला वर्षमा अपराध, हिंसा र बेमेल बढाउने माध्यम बनिरहेको छ। बुद्ध चित्तको बढ्दो मूल्य र यसको कारोबारमा भइरहेका अस्वस्थ प्रतिस्पर्धाले कलह उब्जाइरहेको छ। जस्तो कि शेरबहादुरले सम्झौता गरेको रुखबाट गत वर्ष मात्रै 3 करोड रुपियाँ आमदानी भएको थियो। यसैबाट बुझ्न सकिन्छ बुद्ध चित्तको कारोबार कति ठूलो छ भनेर। कयौं स्थानीयले बुद्ध चित्तको चोरी रोक्न सुरक्षा दस्ता नै परिचालन गरिरहेका छन् भने कतिपयले तार जाली वा बेरबार गर्ने र क्लोज सर्किट क्यामेरा राख्ने काम गरिरहेका छन्। तर यतिले मात्रै बुद्ध चित्तको सुरक्षा सम्भव भइरहेको देखिन्न। शेरबहादुरसँग बुद्ध चित्त किन्ने सम्झौता गरेका समीपले सुनाउनु भयो, पोहोर जेठको 2 साताबाट सुरक्षा परिचालन गरिएको थियो। फल लाग्ने बेला भएपछि सुरक्षा व्यवस्था कडा पार्ने योजना बनाएका थियौं। फूलफुल्दै गर्दा आपराधिक समूहले बोट नै काटिदिए। यसबाट हामीलाई 2 करोड़भन्दा माथिको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले यो घटनामा 8 जना विरूद्ध किटानी जाहेरी परे पनि तेमाल गाउँपालिका 6 का 41 वर्षका मानबहादुर तामाङ, तेमाल गाउँपालिका 3 का दुर्गालाल तामाङ र रोसी गाउँपालिका 5 का 36 वर्षका धीरज भनिने श्यामकृष्ण मैनालीलाई पक्राउ गरिसकेको छ।
त्यस्तै नागरिक दैनिकमा भने यार्सा गुम्बाको विषयमा समाचार छापिएको छ। जीवन बुटी खोज्दै पाटनमा भनेर खबर लेखिएको छ। गोल्डेन बुढाले जुम्लाबाट यो खबर लेख्नु भएको हो। जुम्लाको पातारासी गाउँपालिका 6 उर्थु गाउँका चक्रबहादुर बोहरा अहिले यार्सा गुम्बा सङ्कलनका लागि पाटनतिर हुनुहुन्छ। उहाँले 1 साता अगाडि नै घर छाड्नु भएको हो। स्वरोजगारका कुनै अवसर नभएपछि बाध्य भएर पाटनमा यार्सा सङ्कलन गर्न जानु परेको उहाँ बताउनुहुन्छ। यार्सा पाइएमा वर्ष दिनको खर्च व्यवस्थापन गर्न कुनै कठिनाई नहुने उहाँको भनाइ छ। यहाँका अधिकांश युवा पाटनमा गएर यार्सा सङ्कलन गर्छन्। उहाँ भन्नुहुन्छ, 2 महिना खटिएर पाटनमा यार्सा टिप्न सके काला पहाड जानु नपर्ने उहाँको अनुभव छ। पातारासी गाउँपालिकाको आय आर्जनको मुख्य स्रोत भनेकै यार्सा बनेको छ। त्यहाँका स्थानीयले वर्ष दिनमा आर्थिक जोहो गर्नका लागि यार्सा सङ्कलन गर्दै आएका छन्। त्यसैले यसपटक पनि उनीहरू यार्सा पाइने उच्च हिमाली पाटनहरूमा पुगेको खबरमा भनिएको छ।
बाल मन्दिरमा बृहस्पति स्कूल सञ्चालन गर्न दिने सम्झौता खारेज शीर्षकमा मातृका दाहालले कान्तिपुर दैनिकमा लेख्नु भएको छ। नेपाल बाल संगठनको स्वामित्वमा रहेको नक्साल स्थित बाल मन्दिरको जग्गा कौडीको भावमा निजी शैक्षिक संस्था बृहस्पति विद्या सदन विद्यालयलाई लिजमा दिने गरी भएको विवादित सम्झौता खारेज भएको छ। संगठनका तत्कालीन पदाधिकारी कर्मचारी शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा 29.4 अना जग्गा बृहस्पतिलाई 21-31 सालसम्मका लागि लिजमा दिने गरी भएको सम्झौता शुक्रबार खारेज भएको हो। यो निर्णयसँगै बाल मन्दिर परिसरमा रहेको बृहस्पतिको संरचना पनि त्यहाँबाट हटाइने भएको छ। नेपाल बाल संगठनको अध्यक्ष रहँदा रीता सिंह वैद्य नेतृत्वको कार्यसमिति र कर्मचारीको मिलेमत्वमा नेपाल बाल संगठन परिसरको 29.4 आना जग्गा निजी विद्यालय बृहस्पति विद्या सदनलाई बिना प्रतिस्पर्धा विक्रमसम्म 2021-31 सालसम्मका लागि भोग चलन गर्न लिज सम्झौता गराइएको थियो।
साझा खबरमा अब हेलो सिआइएन सजना तिमल सिन्हाबाट।
मेरो नाम अमृता साई हो। यो हुम्ला जिल्लाको 29 गते हुने भनिएको बुढा नीलकण्ठको परीक्षा हुम्लामा प्लेन नचल्दाखेरि 1 गते पुग्यो। उहाँहरूले 25 गतेको र 29 गतेको फी पेइङको रिजल्ट प्रकाशित भनेर हाल्नु भएको रहेछ। 1 गतेको त उहाँहरूले रिजल्ट नै निकाल्नु भएन। 1 गतेको परीक्षाको त्यो उत्तर पुस्तिका उहाँहरूले कहाँ फाल्नु भयो र यसरी बच्चाको भविष्यमा नखेलिदिनु होला।
यसबारेमा स्पष्ट पार्दै हुनुहुन्छ बुढा नीलकण्ठ स्कुलका प्रधान अध्यापक केशर बहादुर खुलाल।
उपत्यका बाहिरको बाट जाँच दिने फी पेयरहरूको सबैजनाको त्यो नतिजा निकालेको छ होइन, त्यो नतिजामा उहाँको परेन। उहाँहरूलाई होइन त्यस्तो कुनै त्यो कन्फ्युजन अझै पनि रह्यो भने उहाँ त अब यहाँ आउन सक्नुहुन्न होला, तर उहाँका कोही व्यक्तिहरू हुनुहुन्छ काठमाडौँमा भने उहाँहरूले यहाँ आएर कपी हेर्न सक्नुहुन्छ, रिजल्ट हेर्न सक्नुहुन्छ।
नमस्कार, मेरो नाम डमर दाहाल, छत्रेश्वरी गाउँ सल्यान छत्रेश्वरी गाउँपालिदेखि। 20 वर्षीय छोरी बचतका कार्यक्रम ल्याएको थियो प्रदेश सरकारले, आजसम्म यो पैसा खातामा हालेको छैन, यो हाल्ने हो कि नहाल्ने?
जिज्ञासा मेटाउँदै हुनुहुन्छ कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखा प्रमुख अनिता गेवाली।
विगत 2 वर्षदेखि यो रकम स्थानीय तहमा गएको छैन, अर्थ मन्त्रालयमा बजेट छुटिरहेको छ, तर अर्थ मन्त्रालयबाट स्थानीय तहमा बजेट गएको छैन। स्थानीय तहबाट आएको मागलाई सामाजिक विकास मन्त्रालयबाट जस्ताको तस्तै अर्थ मन्त्रालयमा पनि पठाइएको छ। यसमा एउटा कार्यविधिबाट भएन अथवा यसमा भएका समस्याहरूलाई समाधान गर्ने हिसाबले ऐन बनाएर ऐन बमोजिम काम गर्नुपर्छ।
नमस्कार, म मुनाल डङ्गौरा कञ्चनपुरबाट। हामीले गाउँघरमा घरायसी प्रयोजनका लागि बनाउने लोकल जाँड रक्सीलाई नेपाल सरकारले कानुनी रूपमा मान्यता दिएको छ, तर यही लोकल जाँड रक्सीलाई व्यावसायिक रूपमा बिक्री वितरण गर्दा गैर कानुनी मानिन्छ। के यो लोकल रक्सी र जाँडलाई कानुनी रूपमा प्रक्रिया पूरा गरेर कम्पनी दर्ता गरी प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गरेर बजारमा ल्याउन सम्भव छ वा मिल्छ?
तपाईँको प्रश्न हामीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीलाई सुनाएका छौँ।
यसको अहिले त छैन, अब छलफलमा अस्ति चाहिँ हाम्रो कुरा उठेको थियो, यसमा कसरी जाने अगाडि बढाउने भन्ने कुरा चाहिँ एउटा छलफलमा विज्ञहरूलाई बोलाएर कसरी अगाडि बढाउन सकिन्छ र भन्ने विषयमा चाहिँ छलफल गरेर नै गर्ने भन्ने हाम्रो छलफलमा निस्केको छ। अब अगाडि बसेर छलफल गर्ने र अनि मात्रै अगाडि बढाउने भन्ने कुरा भएको थियो।
तपाईँ जुनसुकै बेला हाम्रो टेलिफोन नम्बर 01-5268-646 फोन गरेर आफ्नो प्रश्न, जिज्ञासा, गुनासा, समस्या अनि प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ। साझा खबरमा अब विदेशको खबर। घुमन्ते पशुपालनमा जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न मंगोलियाले राष्ट्रिय कार्यक्रम शुरू गरेको छ। सरकारले जारी गरेको विज्ञप्तिमा नयाँ सहकारी धनी गोठाला शीर्षकको कार्यक्रमको ढाँचाभित्र सरकारले सहकारी मार्फत गोठाला परिवारको जीविकोपार्जनमा सुधार ल्याउने र पशुधन तथा पशुपालनबाट उत्पादित कच्चा पदार्थ तथा वस्तुको मूल्य वृद्धि गर्ने उपायहरू अवलम्बन गर्ने अपेक्षा गरिएको छ। भारतको उत्तर पूर्वी राज्य मिजोरममा स्थानीय सरकारले अफ्रिकी स्वाइन फिभर एएसएफको प्रकोपपछि उच्च सतर्कता अपनाएको जनाएको छ। सुँगुरमा लाग्ने यो भाइरल रोगले हालसम्म 174 सुँगुरको ज्यान लिइसकेको छ। राज्यको पशुपालन तथा भेटेरिनरी विभागले राजधानी आइजवल र छेउछाउका 2 जिल्ला सैतुल र चाम्फाई जिल्लाबाट यसको प्रकोप देखिएको जनाएको छ। र विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषण मध्ये आधाभन्दा बढी 56 कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ। बिहिबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी, राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान संगठन लगायत 12 अन्तर्राष्ट्रिय संस्थाहरूले प्लास्टिक प्रदूषणका लागि जिम्मेवारीको पहिलो मापन प्रदान गरेका हुन्। कोका कोला कम्पनी ब्रान्डेड प्लास्टिक प्रदूषणको सबैभन्दा ठूलो उत्पादक रहेको छ। यसले विश्वव्यापी कुल प्रदूषणमा 11% योगदान गरेको पाइएको हो।
साझा खबरमा अब खेल खबर। 60 ओभरको एक दिवसीय र टी20 विश्वकप 2-2 पटक जितेको वेस्ट इन्डिजको एसँग नेपालले आज टी20 सिरिज अन्तर्गत पहिलो प्रतिस्पर्धा गर्दैछ। त्रिवी क्रिकेट मैदानमा यो प्रतिस्पर्धा नेपाली टोलीलाई विश्वस्तरीय खेलाडीबाट सिक्ने मात्र नभएर विश्वकप अघि आफूलाई प्रमाणित गर्ने अवसर समेत हो। आइसिसी टी20 विश्वकप क्रिकेट प्रतियोगिताको पूर्व सन्ध्याको तयारी स्वरूप वेस्ट इन्डिजको ए टोली नेपालमा खेल्न आएको हो। र जोनी बेस्ट्रोले शानदार अभिजित शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई 8 विकेटले हराएको छ। 262 रनको विशाल लक्ष्य पछ्याएको पन्जाबका लागि बेस्ट्रोले शतकसँगै प्रभसिमरन सिंह र शशाङ्क सिंहले अर्धशतक बनाएपछि 8 बल अघि नै 2 विकेटको नोक्सानीमा जित निकाल्न सफल भयो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले फिल साल्ट र सुनिल नारिनको अर्धशतकसँगै निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 261 रन बनाएको थियो। 9 खेलपछि पन्जाबको 6 अङ्क पुगेको छ भने टोली 8 स्थानमा रहेको छ। 10 अङ्कसहित कोलकाता भने 2 स्थानमा रहेको छ। आइपिएलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा लखनऊ सुपर जायन्ट्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ।
कार्यक्षेत्र परिवर्तन गर्न पाउने भएपछि भाषा परीक्षा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन्। कुराकानी, अरू खबर र कार्टुन पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
बारम्बार खडेरी र आधी बेरी आउँदा उठी बास भएको बेला कहाँ जाउँला के खाउँला, सुक्खा ठाउँमा बाँच्न सक्ने बोट बिरुवा रोपौँ, खाली ठाउँमा हरियाली बाढी पहिरो रोकौँ, कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाँसे मैदान चरण क्षेत्र पानी कामुल जोगाउँ पशुपालन कृषि गरी छोरा छोरी पढाउँ परिवर्तन हुँदा नि जलवायु बाँच्न मिल्छ जीवनको सत आयो बाँच्न मिल्छ जीवनको सत आयो बाँच्न मिल्छ जीवनको सत आयो।
जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौँ। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा वन तथा वातावरण मन्त्रालय र सिआइएन।
किन कुर्नु 84 3000 रिचार्ज वर्षै भरि मिशन 81 दिसो मिशन 81 यही हो मौका हेरौ दिसो वर्ष भरि ढुक्क रिचार्ज गरौ दिसो मात्र 3000 ले पक्का फुल अन मनोरञ्जन मस्ती अनि धेरै खुशी इस होम 3000 मा रिचार्ज गरौ वर्षै भरि मात्र रु 3000 मा वर्षभरि डिसोम रिचार्ज गर्नुहोस्। लकी ड्रमा थप अर्को एक महिनादेखि एक वर्षसम्म फ्री हेर्ने अवसर प्राप्त गर्नुहोस्। यही हो डिसोम मिसन 81 किन कुर्ने 84
डिसोम खुसीको कनेक्सन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
साझा खबरमा अब कोरिया जाने पर्खाइमा रहेका युवाहरूको कुरा। सन् 2022 रोजगारीका लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण भएकाहरूमध्ये कृषि क्षेत्रका झण्डै 10,000 युवा अझै कोरिया जान पाएका छैनन्। कृषि क्षेत्रमा लामो समयदेखि माग नआएकाले समस्या भएको हो। अहिले कोरियाले रोस्टरमा चढेका नेपालीलाई कार्यक्षेत्र नै परिवर्तन गर्ने अवसर दिएको छ। यसै विषयमा साथी सुशीला श्रेष्ठले एपीएस कोरिया शाखाका प्रमुख मैया कडेलसँग कुराकानी गर्नुभएको छ।
त्यो नयाँ सेक्टरमा चाहिँ अहिले पास भएर रोस्टरमै बसिरहनु भएकोहरूलाई चाहिँ चान्स दिएर त्यो सर्भिस सेक्टरमा सेक्टर परिवर्तन गरेर लिएर जाने जो जसले पहिला भाषा दिनु भएको छ भाषा परिचय गरेर बस्नु भएको छ उहाँहरूलाई दिने गरी अहिलेसम्म म्यानुफ्याक्चरमा अब रिटर्नीहरू पनि पर्नुभयो त्यहाँ अनि एग्रिकल्चरका भएभरका चाहिँ त्यो लिस्टमा परेको भनेको 9,428 लिस्ट पठाएको छ। त्यो कोरिया उहीँबाट आएको लिस्ट हो। त्यो लिस्टमा पर्नेहरू र 31 डिसेम्बर 2024 म्याच भएकाहरूले चाहिँ उहाँहरूले रोस्टर परिवर्तनको लागि निवेदन गर्न पाउँछन्।
रोस्टर परिवर्तनका लागि चाहिँ कहिले समय तोकिएको छ?
उहाँहरूलाई 4 दिन समय दिएको छ। भोलिदेखिबाट अब हाम्रो 18 गतेसम्मको टाइम छ हामीलाई पनि। त्यसपछि अनि 2 दिनमै हामीले डाटा इन्ट्री गरेर उता पठाइसक्नुपर्छ सबै कुराहरू गरेर अनि त्यसरी उहाँहरूले चाहिँ चेन्ज गर्न पाउने गरी चाहिँ अहिले सुविधा आएको छ हाम्रा अवसर आएको छ।
कार्यक्षेत्र एउटै मात्र हो कि फरक फरक कार्यक्षेत्र छान्न पाउँछन् अथवा के छ?
सर्भिस सेक्टर मात्रै हो। सर्भिस सेक्टरमा चाहिँ त्यहाँ छ हामीले राखेको छौँ। सर्भिस सेक्टर विभिन्न क्याटेगोरी छ। होटलमा जाने कि रेस्टुरेन्टमा जाने कि कुकिङमा जाने कि अथवा क्लिनिङमा जाने कि भन्ने छ। यो चाहिँ सर्भिसको सर्भिस टु भन्दो रहेछ। कुकिङमै जाने भयो भने पकाउने कुकै त होइन तर अब त्यहाँको अब भनौँ न हाम्रो त्यस्तै लेबरकै जस्तो कामहरू नै हो। सफा गर्ने त्यस्तै गर्ने अब सहयोगी कामहरू नै हुन् तर त्यो सेक्टर चाहिँ छुट्याएको छ। कुनमा जानु मन लाग्यो त्यसमा टिक लाउने अनि त्यसपछि रोस्टर परिवर्तन गर्न त्यहाँ हामीले फर्म भरेका छौँ। त्यो फर्म भरेका 2-4 कुराहरू छन् त्यो भरेर अनि सब्मिट गरिदिने हो।
जस्तो अहिले यो रोस्टर परिवर्तन गरेपछि रोस्टरको सम्झौता अवधि थपिन्छ कि थपिँदैन त?
होइन थपिँदैन। जति उहाँहरूको रोस्टर बाँकी थियो त्यति समय मात्रै हो र अहिलेको प्रायोरिटी भनेको जसको चाहिँ रोस्टर सकिन लागेको छ उहाँहरूलाई चाहिँ पहिलो प्रायोरिटी हायर प्रायोरिटी दिएर लिएर जान्छ अनि बाँकी अब उहाँको सर्भिस सेक्टरमा चाहिने जति मान्छे अहिले यति मान्छे लाने भनेर अथवा अरू देशबाट पनि उहाँहरूले दिया हुनसक्छ यो सुविधा यति लाने अथवा उहाँहरू अरू देशमा त भने जाँचै दिनु पनि भयो होला के गर्नुभयो अब नेपाललाई चाहिँ रोस्टर परिवर्तन गर्ने चान्स दिनुभयो अब त्यहाँबाट अब लिएर जाँदाखेरि सर्भिस सेक्टरमा यो वर्ष चाहिने मान्छेहरूको समाप्त भइसकेपछि चाहिँ अब उहाँले फेरि मेनुमै फर्किन्छु अब उहाँ पर्नु भएन कुनै जाने मान्छेहरू उहाँहरू पर्नु भएन भने फेरि म पहिलेकै मेनुमै फर्किन्छु अथवा एग्रीको म एग्रीमै फर्किन्छु भन्ने पनि त्यो चान्स पनि दिएको छ।
कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा आज मतदान हुँदै ढुक्क भएर चुनावमा सहभागी हुन मतदातालाई निर्वाचन आयोगको आग्रह। नियन्त्रण बाहिर आग लागि र डढिलो, पछिल्लो 14 दिनमा 10 जनाको मृत्यु।
नेपालमा औलो नियन्त्रण प्रयासको 100 वर्ष, पछिल्ला दिनहरूमा 95% भन्दा बढी संक्रमण आयातित, सूर्तिजन्य पदार्थको कर 58% बनाउने तयारी।
तत्काल जहाज किन्ने निर्णयबाट सरकार पछि हट्यो, बुद्धचित्तको व्यापारमा अस्वस्थ प्रतिस्पर्धाले हिंसा बढाउँदै।
विश्वमै प्लास्टिक प्रदूषणको कारण मध्ये कोका कोला पहिलो नम्बरमा, पशुपालनमा जलवायु परिवर्तनको प्रभावलाई कम गर्न मंगोलियामा कार्यक्रम सुरु।
र T20 श्रृङ्खला अन्तर्गत नेपालले आज वेस्ट इन्डिज ए सँग खेल्ने।
साझा खबरको अन्त्यमा कार्टुन लिएका छौँ यी हिमालय टाइम्स.कमबाट। महेश बस्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन रहेको छ। सन्दर्भ हो केही दिन अगाडिको, त्यो सन्दर्भ थियो कतारका राजा नेपाल आउने र त्यस क्रममा नेपालले दिएको सार्वजनिक विदाको कुरा। गृहमन्त्री रवि लामिछाने त्यसअगाडि सञ्चारी कर्मी हुँदाखेरि उहाँले यस्ता विदाहरू दिनुहुँदैन भनेर विरोध गर्नुहुन्थ्यो, त्यही कुरालाई यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। तर आफै नीति बनाउने र कार्यान्वयन गर्ने थलोमा पुगेपछि भने उहाँको बोली पनि फेरिएको छ, व्यवहार पनि फेरिएको छ, त्यही कुरा भन्न खोजेको छ यो कार्टुनले। गृहमन्त्री जस्ता देखिने व्यक्ति हुनुहुन्छ अनि एउटा पत्रिका छ जहाँ उहाँको भनाइ लेखिएको विषयलाई देखाउन खोजिएको छ। 35 वर्षदेखिको कुरा फेर्न समय लाग्छ भनेर उहाँले भन्नुभएको छ। अर्का व्यक्तिसँग चाहिँ यसो भनेर उहाँ आफ्नो विषयलाई प्रष्ट पार्दै हुनुहुन्छ। यो विदा सिधा दिने कुरा सुधार्न आओ र म त नेता पार्टी सुधार्न पो आएको हो त।
हवस् त, प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद। अहिलेलाई राजन रुचाल र उषा तामाङ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सोधी खोजी प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।